चिठी पत्र द्वारा खबर मात्र भो, चिठी पत्र द्वारा खबर मात्र भो, तिमलाई भेटने रहर मात्र भो, हुँदै हुन्न भेटघाट कहिल्यै कतै, हुँदै हुन्न भेटघाट कहिल्यै कतै, दुबईको नजिक देख्न घर मात्र भो, तिमलाई भेट्न रहर मात्र भो, प्रतीक्षा गरेर बसे धेर दिन, प्रतीक्षा गरेर बसे धेर दिन, झनै भावनामा असर मात्र भो, तिमीलाई भेट्ने रहर मात्र भो, सबै बाँकी छन् प्राप्त गर्ने कुरा, सबै बाँकी छन् प्राप्त गर्ने कुरा, फगत खुब लामो सफर मात्र भो, तिमीलाई भेट्ने रहर मात्र भो, तिमीलाई पानी बगेको नदी, तिमीलाई पानी बगेको नदी, मलाई सुकेको बगर मात्र भो, तिमीलाई भेट्ने रहर मात्र भो, चिठी पत्र द्वारा खबर मात्र भो, चिठी पत्र द्वारा खबर मात्र भो। वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमीको यो सुन्दर गजल सँगै नमस्कार 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 अनि सुस्वागतम, साथै रात्रिकालीन अभिवादन गरे। कार्यक्रम गजल सुधाको आजको अर्को नवीन श्रृंखलामा पनि उस्तै माया उस्तै मन साट्नका लागि उपस्थित भइसकेका छौ। कार्यक्रम उत्पादन सहयोगी साहस भट्टसँगै म कार्यक्रम प्रस्तोता कमल सरगम। रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँ सँगै तपाईँले देशैभरका झण्डै 40 भन्दा बढी एफएम स्टेशन मार्फत एकैसाथ सुन्न सक्नुहुने कार्यक्रम गजल सुधाको आजको बसाईमा म एक्लो आउँदिन। तपाईँलाई थाहा छ आजको बसाई अतिथि विशेष बसाई हो। आज हामी लामो समय गजलमै व्यतीत गर्नुभएका गजलकारहरूसँग कुराकानी गर्छौँ, विशेषत अग्रज गजलकारहरूसँग कुराकानी गर्ने बसाई हो आज। आज हामी विशेष गजलकारसँग मात्र कुराकानी गर्दैनौँ, फेरि गजल गायकसँग पनि कुराकानी गर्छौँ। आज हामी दुईजना अतिथिसँग यो भलाखुसारी गर्छौँ, धारावाहिक बसाई पनि रहन्छ सम्भवतः। आज हामी यसरी कुराकानी गर्दैछौँ। मैले सुरुवातमा वाचन गरेको थिएँ डाक्टर घनश्याम परिश्रमीको यो गजल लगभग 20 वर्ष अगाडिको गजल हुनुपर्छ। यो गजल चर्चित गायक शिव परियारको आवाजमा पनि रेकर्ड भएको थियो, तपाईँहरूले धेरै नै मन पराएको गजल हो। यो गजलले एकदम मार्केट लिएको थियो। सोही गजल मैले वाचन गरेको थिएँ चिठी पत्रद्वारा खबर मात्र भयो। यो गजल वाचन गरिसकेपछि आज हामीसँग अतिथि हुनुहुन्छ वरिष्ठ गजलकार जो भैरवा क्याम्पसका प्रमुख पनि हुनुहुन्छ, गजलकार डाक्टर घनश्याम परिश्रमी आज हामीसँग हुनुहुन्छ भने पछिल्लो पुस्तकका चर्चित गीतकार जो नेपाली गीत संगीतका लागि अझ भन्नुपर्दा गजल संगीतबाट अगाडि बढिरहनु भएको संगीतकार र गीतकार भनेर चिनाउनुहुन्छ आफूलाई, र विशेषतः घनश्याम परिश्रमीका गजलहरू गाएर अगाडि बढिरहनु भएका गजल गायक सुशील श्रेष्ठ पनि आज हामीसँग हुनुहुन्छ। सोही विशेष बसाई आज रहनेछ। हामी आजको बसाई गजल गायन र गजल वाचन विशेष र केही गजलका बारेमा जानकारी लिने बसाई बनाउनेछौँ। सुरुवातमै आज हामी गीत बजाउँदैनौँ किनकि आज हामी धेरै कुराकानी गजलकारहरूसँगै कुराकानी गर्छौँ, गजल गायकहरूसँग कुराकानी गर्छौँ। सुरुवातमा त म आजका अतिथि विशेषतः गजल सुधामा पहिलोपटक मैले निमन्त्रणा गर्न पाउने मौका पाएको छु, उहाँसँग कुराकानी गर्छौँ वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमसँग। गुरु स्वागत छ कार्यक्रम गजल सुधामा।
धन्यवाद छ कमलजी।
कसरी व्यतीत हुँदैछ जुन तपाईँको यात्रा साहित्यिक यात्रा?
अब म मूलत पेसाले प्राध्यापन पेसा पनि गर्दछु, तर पनि खास गरिकन मेरो व्यक्तित्व उठाउनका लागि मेरो सृजनशीलताले, मेरो अध्ययनले, मेरो अनुसन्धानले, मेरा समालोचनात्मक क्रियाकलापले भूमिका खेलेको छ, र आज पनि म आफ्ना मूल पेसा आफ्नो मूल पेसा प्राध्यापनका साथसाथै सिर्जना अनुसन्धान र समालोचनामा निरन्तर लागिरहेको छ, यसरी नै चलिरहेको छ। विभिन्न ठाउँमा कार्यक्रमहरूमा मेची महाकाली हुँदै कहिले देशका सीमा पनि नागेर विभिन्न ठाउँमा पुग्ने गर्दछु, यसरी नै मेरो दिनहरू चलिरहेका छन् व्यतीत भइरहेका छन्।
राजधानीको बसाई केही दिन मात्र भयो होला हजुरसँग यसरी नजिक हुने बसाईमा सँगै मैले गजल सुधामा यसरी निमन्त्रणा गर्न पाएँ, पहिले त म आफैले पनि भाग्यमानी सम्झिएको छु। के को सिलसिला हो अलिकति जानकारी गराइ दिनुहोस्, हामीलाई त थाहा छ होइन राजधानीको यो बेलाको बसाई।
म वास्तवमा अहिले यो परिवर्तन सरगम साहित्य प्रतिष्ठानले मेरा एकल गजलहरू जुन बहरबद्ध छन् शास्त्रीय बहरबद्ध गजलहरू गायनको कार्यक्रम राखेको थियो फागुन 29 गते। त्यो गायन कार्यक्रमका लागि मलाई मेरै गजलहरू गाइने र यहाँका बाहिरबाट केही गजल गायकहरू आउनु भएको थियो र यहाँबाट पनि केही गजल गायकहरू त्यसमा सहभागी हुनुहुन्थ्यो। त्यही कार्यक्रममा सहभागी हुनुको लागि मूलत म आएको हुँ र यसको अतिरिक्त यति बेला मेरो स्वास्थ्यको स्थिति अलिकति प्रतिकूल रहेकोले त्यो स्वास्थ्यको अलिकति उपचारका क्रममा पनि म रहेको छु। त्यसैले पनि म 10-12 दिन यहाँ आएको भइसकेको छ र तपाईँसित यो आज जुन अवसर पाएको छु बोल्ने मलाई पनि निकै खुसी लागेको छ।
एउटा त अब हजुरले पहिले त शीघ्र स्वास्थ्य लाभको कामना पनि यति बेलै टक्राए र सँगै अब यति बेला हाम्रा अर्का पछिल्लो पुस्ताका गायक युवा गायक अझ धेरैले रुचाउनु भएका स्वर पहिलो पटक काठमाडौँको माहौलमा एकदम भिज्नु भएका गायक सुशील श्रेष्ठ हुनुहुन्छ। हजुरलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद कमलजी।
हजुर हजुर चाहिँ केमा व्यस्त हुनुहुन्छ आज भोलि?
सरले भनिसक्नु भयो 29 गते कार्यक्रमको लागि आएको थिएँ, त्यो लगत्तै केही गीतहरू गजलहरू को तयारीमा छु, रेकर्डिङको तयारीमा सीमा लागेको थिएँ मैले।
अब कहिले आउँदैछ गीतहरू?
अब एउटा आधुनिक मेरो जीवनको पहिलो आधुनिक गीत स्वरूप राज आचार्यको आवाजमा रेकर्डिङ भइसकेको छ र अर्को नितान्त विशुद्ध राष्ट्रिय गजल हिँड्नुहुन्न त्यही पुरानो चालले अब भन्ने त्यो पनि रेकर्ड भइसकेको छ। सम्भवत यो 2073 वैशाखको हारेमा
शब्द घनश्याम
डक्टर घनश्याम पान परिश्रमको र अर्को आधुनिक गीतको शब्द भनेको आकाश चौला गाई भाइ हुनुहुन्छ जुन अहिले हाल कतारमा हुनुहुन्छ, उहाँ पनि वैशाखको
एल्बमको रूपमा गजलहरू आउँदैछ होइन? सबै गजलहरू घनश्याम परिश्रमकै गजल आउँदैछ। सङ्गीत तपाईँको एकल सङ्गीत, एकल शब्द र एकल कम्पनी भनौँ विन्ध्यवासिनी
एकदम हाम्रो अब डेब्यू एल्बम छिट्टै बजारमा आउनेछ जसको नाम छ जुन चुहेको रात, जसमा सम्पूर्ण गजलहरू श्रद्धेय गुरु डाक्टर घनश्यामले पनि परिश्रम गराउनेछ भने मेरो सङ्गीत र स्वर चाहिँ मेरो रहनेछ।
यो त ठुलो अवसर पनि हामीले सुन्न पाउने अवसर मिल्दै हुँदो रहेछ, छिट्टै यो सुन्न पायोस्। नयाँ वर्षको शुभकामनासँगै यो एल्बम हामीले बजारमा आएको जानकारी पाउँ,
आशा गरौँ आशा हामी त्यो छिट्टै गर्नेछौँ।
हजुर आज तपाईँको आवाजमा धेरै गजल गायन जुन घनश्याम परिश्रमकै केही गजलहरू सुन्छ आवाजमा तपाईँको गायनबाट र घनश्याम सरको आवाजबाट पनि गजल सुन्छ। यति बेला घनश्याम सरतर्फ लागे म फेरि पनि है एउटा गजल गाइदिनुहुन्छ कि हजुरको?
मलाई गाउन आउँदैन, म के भन्दा गाउन सिकाउँछु, गाउन सिकाउँछु, सूत्रमा गाउनुपर्छ भनेर गजल गायकीको सिद्धान्त थाहा छ, तर गाउन प्रकृतिले मलाई गला दिएको छैन। त्यसैले पनि म एउटा गजल यो यसलाई सङ्गीत चाहिँ तेजु अर्यालले गर्नुभएको छ है, त्यो उहाँ रूपन्देहीको हुनुहुन्छ गायक, उहाँले सङ्गीत गरेको एउटा गजल यहाँ वाचन गरेर सुनाउन चाहन्छु। यो मेरा गजलहरू प्राय शास्त्रीय बहरमा हुन्छन्। त्यो जमेको थियो दिल पगाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले, मलाई उतै तान्न थाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले, निसंकोच मैले उनीलाई हेरे, निसंकोच मैले उनीलाई हेरे, उतैबाट आवाज निकाल्यो कसैले, मलाई उतै तान्न थाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले, नयन बाणको चोट लाग्यो अचानक, नयन बाणको चोट लाग्यो अचानक, म घायल भए थिएँ सम्हाल्यो कसैले, मलाई उतै तान्न थाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले, सधैँ राखी छाड्थे म छाती खुला नै, सधैँ राखी छाड्थे म छाती खुला नै, अहो प्रेमको बीज हाल्यो कसैले, मलाई उतै तान्न थाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले, बढेको थियो प्रेमको वृक्ष हाम्रो, बढेको थियो प्रेमको वृक्ष हाम्रो, लुकेरै अचानक, लुकेरै अचानक ढाल्यो कसैले, मलाई उतै तान्न थाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले, जमेको थियो दिल पगाल्यो कसैले,
जमेको थियो दिल पगाल्यो कसैले। यो सुन्दर गजल यति बेला हामीले वाचन सुनिसक्यौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमी, त्यसै गरी गायक सुशील श्रेष्ठ हुनुहुन्छ। आज हामी विशेषतः नेपाली गजलको विशेष विधा अझ भन्नुपर्छ गजललाई गायन विधामा ढाल्नका लागि ठुलो योगदान दिनुहुने गजलकार वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमी हुनुहुन्छ, जसले इतिहास बोक्नु भएको छ नेपाली गजलको। अझ हामीले यसरी बुझौँ, नेपाली गजलको इतिहासमा सबैभन्दा ठुलो भूमिका मलाई लाग्छ डाक्टर घनश्याम परिश्रमीकै छ। उहाँले यो दिन दिनुभएको थिएन भने हामी यसरी गजल कार्यक्रम पनि प्रसारण गर्न सक्दैनथ्यौँ। नेपाली गजलको इतिहास र नेपाली गजलको पछिल्लो भविष्यका बारेमा आज कुराकानी रहनेछ। गजलकार डाक्टर घनश्याम परिश्रमी र गीतकार गायक पनि भन्न रुचाउँछु, गायक सुशील श्रेष्ठसँग। फेरि एकचोटि मैले गायकतर्फ लागे, अलिकति कुरा जोडिरहँदाखेरि तपाईँको आवाजबाट पनि गीत सुन्ने एउटा धेरै मनासाय छ। मैले आज लाइभ गायन तपाईँको आवाजबाट सुन्छु, किनभने मैले प्रायः कार्यक्रमको सुरुवात गजल आवाजबाट या कसैको आवाजबाट गजल सुन्थ्यो, आज तपाईँको आवाजबाट प्रत्यक्ष रूपमा कुनै गजल घनश्याम सरको सुनाइदिनुहोस् न।
डाक्टर साहबको गजल मलाई निकै मन परेको, तर धेरै पुरानो मूलतः यो पूर्वतिर यो अध्यापनका क्रममा डाक्टर साहब हुनुहुन्थ्यो र भनिन्छ नि अनुभूतिका कुराहरू, अनुभूति त्यत्तिकै जन्मिँदैनन्, कसैको कहानी बुझेँ भने कसैलाई कसैको त्यो दृश्य त्यो हुन्छ नि हाम्रो त्यो देखेपछि त्यो अनुभूति गजलकारले बखुबी यहाँ दिनुभएको छ। फौलुन इन्टु फोरको एउटा गजल यतिखेर तपाईँका लागि। तिमीले सुनायो कहानी पुरानी, तिमीले सुनायो कहानी पुरानै, के आफ्नो के आफ्नो देखाएर बानी पुरानै, तिमीले सुनायो कहानी पुरानै, तिमी भन दथ्यौ बद लियो रु परङ्गा, तिमी भन्दछौ बदलियो रु परङ्गा, तिमी भन दथ्यौ बद लियो रु परङ्गा, तिमी भन्दछौ बदलियो रूप रङ्ग, म देख्दै छु तिम्रो जवानी पुरानै, म देख्दै छु तिम्रो जवानी पुरानै, के आफ्नो देखाएर बानी पुरानै, तिमीले सुनायो कहानी पुरानै, अझै मोहनीको छटाती अधर्मा, अझै मोहनीको छटाती अधर्मा, अझै मोहनीको छटाती अधर्वा, अझै मोहनीको छटाती अधर्वा, नसालु नजरको निशानी पुरानै, कि आफ्नो देखाए रबानी पुरानै, तिमीले सुनायो कहानी पुरानै। थ्याङ्क यू।
तिमीले सुनायो कहानी पुरानै, यो मिठो गजल यति बेला हामीले गायनको रूपमा आजका गायक आजका अतिथि गायक सुशील श्रेष्ठद्वारा सुनिसकेका छौँ। आज हामीसँग दुईजना गजल क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ, नेपाली गजलका शिखर व्यक्तित्व डाक्टर घनश्याम परिश्रमी र नेपाली गजल गायनका अर्का शिखर व्यक्तित्व भनेर रुचाउँछु। आज सुशील श्रेष्ठ 16 वर्षदेखि निरन्तर यो क्षेत्रमा लागिरहनु भएको छ र आफ्नो गजल गायन क्षेत्रलाई प्रशिक्षणको रूपमा पनि लाँदै हुनुहुन्छ, यसका बारेमा पनि थप कुराहरू जोड्नु छु। अब यति बेला म गजलकार घनश्याम परिश्रमी सरसँग त लागिहालेँ। गुरु, अलिकति जोड्न मन लागेको कुरा
होइन,
अब छिट्टै यस्ता कुराहरूको चाहिँ एकदम विकास हुनुपर्छ जस्तो लाग्छ। अब नेपाली गजलको विकास जसरी भइरहेको छ तीव्र रूपमा, गजलको काफिया रदीपहरूको जति ज्ञान हुन्छ त्यति ज्ञान यति बेला नेपाली गजलको छन्दहरू जस्तो बहरबद्ध गजलहरू कसरी लेख्ने भन्ने गजलको ज्ञानै छैन। तपाईँहरू जस्तो शिखर व्यक्तित्वहरूले चाहिँ अलिकति यहाँ जुन गजल सिक्ने व्यक्तित्वहरूलाई चाहिँ साथ नदिएको हो कि भन्ने गुनासोहरू धेरै आउँछ, के भन्नुहुन्छ हजुर? कसरी अगाडि बढाउन राम्रो होला?
वास्तवमा अत्यन्त एउटा सठिक प्रश्न तपाईँले गर्नुभएको छ र सान्दर्भिक छ यो प्रश्न। अब गजल भन्ने बित्तिकै यसको संरचना बहरमा हुन्छ अर्थात् लयमा हुन्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन। गजलको पहिलो शर्त गायन हो। गायन आधुनिक गीत जस्तो होइन, त्यो चाहिँ शास्त्रीय ढाँचामा शास्त्रीय शैलीमा गायन हुनुपर्दछ र शास्त्रीय शैलीका लागि त्यो लय र त्यो शास्त्रीय लय या त्यो शास्त्रीय बहर या छन्दको अनुशासन पालना हुनुपर्दछ। यो विषयमा व्यापक लेखिएको छ, चर्चा पनि गरिएको छ, तर पनि सबै ठाउँमा यी कुरालाई पुर्याउन सकिएको छैन किनकि सबै श्रोता सबै पाठकहरू भेटिँदैनन्। हुन त म नेपालका मेची महाकालीमा झण्डै झण्डै मैले 3 दर्जन भन्दा बढी ठाउँमा गएर प्रशिक्षणहरू दिएको छु गजल सिर्जनाका लागि, गजलको लेखनका लागि र बहरहरूका विषयमा पनि, र नेपाल बाहिर समेत नेपालको सीमा नागेर बाहिर पनि म पुगेको छु। जस जसले ती प्रशिक्षणहरूमा सहभागी हुने अवसर पाउनुभएको छ वास्तवमा उहाँहरू लाभान्वित हुनुभएको छ, लाभ लिन चाहनेहरू लाभान्वित हुनुभएको छ, जसले चाहेको छैन उनीहरू लाभान्वित हुने कुरो पनि भएन। र यसलाई निरन्तरता दिनुपर्छ, तपाईँले प्रश्न उठाउनुभयो नि, यसलाई निरन्तरता दिनुपर्छ। त्यसैले पनि अहिले यो गजल गायनका क्षेत्रमा साङ्गीतिक एउटा एक प्रकारको प्रशिक्षण समेत लिएर अगाडि बढिरहेका सुशील श्रेष्ठ जुन मेरा शिष्य हुनुहुन्छ, अब उहाँले पनि गजल गायनका लागि बहरबद्ध गजल गायनका लागि पाठशाला चलाउने कुरा गरिरहनु भएको छ एकातिर, भने अर्कातिर मैले गजल बहरमा लेख्नका लागि गजलको बहरका लागि प्रशिक्षण दिने क्रमलाई निरन्तरता दिइरहेको छु। र मैले अहिले फेरि अस्ति भर्खर मेरो 2-4 दिन अगाडि नै गजल गायनको कार्यक्रम सम्पन्न भएको छ, परिवर्तन सरगम साहित्य प्रतिष्ठानले भव्य रूपमा त्यसलाई समापन गर्यो। अब मैले अर्को पनि अनुरोध गरिसकेको छु त्यसै संस्थालाई, तपाईँहरूले अब गजल का बहरहरूको प्रशिक्षण दिनुहोस् भनेर, त्यहाँबाट सकारात्मक उत्तर पनि मैले प्राप्त गरेको छु। र यसका अतिरिक्त अब विभिन्न ठाउँमा मेरो स्वास्थ्यले दिएसम्म, मेरो क्षमताले दिएसम्म म विभिन्न ठाउँमा पुगेर गजलको बहरका बारेमा प्रशिक्षण दिने, गायनका बारेमा प्रशिक्षण दिने काममा म निरन्तर लाग्नेछु, म थाक्ने छैन।
यो त एकदम गम्भीर कुरा पनि यति बेला जोड्नु भयो, जस्तो अब छिट्टै काठमाडौँमा चाहिँ यो कार्यक्रम हुँदै रहे हुने जानकारी पनि तपाईँले गराइसक्नु भएको छ। विभिन्न गजल छन्द अझ भन्नुपर्दाखेरि बहर सिक्न चाहनेहरूका लागि त एउटा ठुलै अवसर पनि यति बेला मिल्ने भयो होइन, जस्तो कि गजलका शिखर व्यक्तित्वबाटै चाहिँ गजल सिक्न पाउने एउटा अवसर मिल्दैछ। र यति बेला अलिकति फेरि सुशील सरसँग गइहालेँ होइन, मैले यो कुरा जोड्दै गर्दाखेरि दुवैजनातिर ढल्किरहेको छु, समय फेरि दौडिरहेको छ एक तारमा। सुशील सर, अब जस्तो नेपाल गजल गायन समूह नवलपरासीमा बसेर जुन रूपमा आफ्नो यात्रा गर्दै हुनुहुन्छ होइन, पहिले त यो कुरालाई जोडौँ, गजल गायन क्षेत्र अलिकति धराशयमा छ तर पनि तपाईँहरूले चाहिँ यसलाई अगाडि बढाउने भनेर लागिरहनु भएको छ, यो साङ्गीतिक क्षेत्र नै धराशयमा छ, कसरी अगाडि बढाउनुहुन्छ, के छ बाटो, के छ आउने आम्दानी हुने बाटोहरू, कहाँ देख्नु भएको छ?
आम्दानी भन्दा पनि उद्देश्य ठुलो कुरा हुन्छ,
एकदम
हामी उद्देश्य के लेछौँ त्यसमा फरक पर्छ। पेट हो पापी पेट हो, जसरी पनि एउटा भ्यागुताले एउटा माछाले एउटा बिरालोले कुकुरले बाँदरले पनि आफ्नो पेट पाल्छ, ठुलो कुरा त्यो होइन। ठुलो कुरा के हो भने स्थायित्व कुरा हुन्छ, इतिहास बनाउने कुराहरू हुन्छन्, त्यसमा हामी लागेका छौँ। एउटा मेरो संस्था छ नेपाल गजल गायन समूह नवलपरासी भन्ने, त्यो संस्थाले गजल गायन विधा हो, गजल गाइनुपर्छ, र गजल गायनको विकास हुनुपर्छ भन्ने उद्देश्य बोकेर हिँडेको छ संस्था र गजल शास्त्रीय बहरमा हुनुपर्छ होइन कि जे पायो त्यही गर्न पाइन्छ त्यो होइन गजल विशुद्ध शास्त्रीय लयमा हुनुपर्छ त्यसमा माता गिरावटका कुराहरू नै आउँछन् त्यसलाई बुझ्नुपर्छ अझै भनौँ सानो कुरो जोड्न चाहे जति पनि अहिले बजारमा गजल भनेर आएका छन् ती गजल होइन तिनीहरूले गजल बुझेकै छैनन् कहाँ रोकिने कहाँ यति गति भन्ने कुरा पनि बुझेको छैनन् पहिला त कम्पोजरले त्यो कुरा बुझ्नु पर्यो यति गति के हो रसदीर्घ के हो सूत्र के हो मात्रा के हो भन्ने कुरा बुझ्नुपर्छ हो त्यही यिनै कुरामा हामी यो नेपाल गजल गायनसम्म लागेको छ र गजल गाइनुपर्छ गजल नयाँ पुस्तामा जानुपर्छ भनेर नयाँ पुस्ताका गायकहरू पनि उत्पादन गरिरहेको थियो संस्थाले भन्न चाहन्छु मैले
हुन्छ अब यति बेला फेरि म गुरुतर्फ जोडिहालेँ कुरालाई निरन्तरतातर्फै लागौँ होइन अझ भन्नुपर्छ एउटा गजल गुरुको आवाजबाट सुन्छौँ र केही गजलको ज्ञान पनि हाम्रो श्रोतालाई दिनुहुन्छ अब ठ्याक्कै मैले बाँकी समय गुरुसँगै चाहिँ व्यतीत गर्छु अनि पछि सुशील सरको केही गीतहरू पनि सुन्छौँ हामीसँग अझै धेरै समय बाँकी छ तर दौडिरहेको छ समय चाहिँ
म एउटा गजल यो सामाजिक विकृति विसङ्गतिलाई अलिकति सङ्केत गरेर लेखिएको गजल म यहाँ प्रस्तुत गर्दैछु म देख्दै छु के तमासाहरू छन् म देख्दै छु के तमासाहरू छन् जता हेर्छु उस्तै छपासाहरू छन् म देख्दै छु के तमासाहरू छन् म देख्दै छु के तमासाहरू छन् जता हेर्छु उस्तै छपासाहरू छन् यहाँ यहाँ अक्षता धूप चन्दन लुटिन्छ यहाँ अक्षता धूप चन्दन लुटिन्छ पुजारीहरूका गुनासाहरू छन् जता हेर्छु उस्तै छपासाहरू छन् म देख्दैछु के तमासाहरू छन् हुँदैनन् कुनै काम आशा गरेका हुँदैनन् कुनै काम आशा गरेका त्यसैले त मनमा निराशाहरू छन् जता हेर्छु उस्तै छपासाहरू छन् म देख्दैछु के तमासाहरू छन् पुगेको गरिन्छन् कुरा टाकुरामा पुगेका गरिन्छन् कुरा टाकुरामा बिना योजनाका निकासाहरू छन् म देख्दै छु के तमासाहरू छन् जता हेर्छु उस्तै छपासाहरू छन् यता खास चल्दैन व्यापार राम्रो यता खास चल्दैन व्यापार राम्रो यता खास चल्दैन व्यापार राम्रो सीमामा सुनौली र खासाहरू छन् सीमामा सुनौली र खासाहरू छन् जता हेर्छु उस्तै चपासाहरू छन् म देख्दैछु के तमासाहरू छन् म देख्दैछु के तमासाहरू छन्
म देख्दैछु के तमासाहरू छन् यो मिठो गजल यति बेला हामीले सुन्ने अवसर पाएका छौँ तपाईँ हाम्रो श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा देशैभरका विभिन्न एफएम स्टेसन मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तपाईँले झन्डै 60 बढी जिल्लाहरूबाट यति बेला सुन्दै हुनुहुन्छ श्रवण गर्दै हुनुहुन्छ इन्टरनेटबाट विश्वभर तपाईँले हामीलाई www.radiomirmire.com.np त्यसै गरी mirmireonline.com र तपाईँका साझेदार हाम्रा साझेदार एफएम स्टेसनका तपाईँका नजिकका एफएम स्टेसन अझ वेबसाइटबाट पनि सुन्न सकिन्छ आजको विषय हामी विशेषतः नेपाली गजलका शिखर व्यक्तित्वहरूसँग कुराकानी गरिरहेका छौँ र अलिकति मैले कुरा जोड्न चाहे गुरुसँग गजलको विशेषतः अलिकति विवादित कुराहरू बढी जोडिरहेको छ यति बेला होइन बजारमा हुन त खासै विवाद देखिँदैन तर देख्नेहरूले विवाद भनेर प्रचार प्रसारहरू गलत रूपमा लिइरहेका छन् कहिले छन्दबाट विवादित भएका छन् भन्छन् कहिले बहरबद्ध गजलमा चाहिँ अलिकति विवाद बढी बढिरहेको हो कि भन्ने कुराहरू आउँछ तपाईँ आफै धार बहरलाई चाहिँ आफ्नो मेन धार बनाएर चाहिँ गजलको इतिहास बनाउँदै हुनुहुन्छ होइन अलिकति प्रष्ट पारिदिनुहोस्
यो विवाद भन्दा पनि गुटहरूका आफ्ना आफ्ना धारणा हुन् गुटहरूका नेपाली गजलमा दुःख लाग्छ पार्टीका गुट जस्तै साहित्यमा गुट छन् र गजलभित्र पनि गुट भइदिए है त्यसैले एउटा स्पष्ट हुनुपर्ने कुरा के हो भन्दा कमलजी अब गजल गजल हो गजललाई अरू किसिमले परिभाषित गर्नै पर्दैन गजल बहरमा लेखिनुपर्छ लयमा लेखिनुपर्छ गाइनुपर्छ त्यो मान्यतालाई बुझ्नुपर्छ है त्यसैले अब गजल को गहन अध्ययन गर्दै जाँदा गजलभित्रको जुन चाहिँ लय पक्ष हो बहर हो त्यो छन्दसित निकट छ तर छन्द नै बहर होइन छन्द आफैमा कठोर हुन्छ छन्दमा राष्ट्रदीर्घको नियमलाई अक्षरशः पालना गर्नुपर्छ। त्यहाँ चाहिँ त्यो अलिकति पनि तलमाथि गर्ने छुट छैन, त्यहाँ उदारता छैन, त्यहाँ लचकता छैन छन्दमा, तर बहरमा उदारता छ, लचकता छ। त्यो उदारता र लचकता भनेको मात्रा गिरावट, मात्रा मिलावट हो। दुईटा मात्रालाई लिएर, दुईटा एक एक मात्रालाई लिएर एउटा गुरु बनाउन सकिने, अर्थात् दुईटा एउटा गुरुलाई अनि लघुका रूपमा प्रयोग गर्न सकिने, होइन, एकार र ओकारलाई पनि लघु मात्राका रूपमा प्रयोग गर्न सकिने, यस्ता छुटहरू गजलमा छन्। तर त्यो छन्दमा छैन। त्यसैले छन्द र बहरका बीचमा अन्तर सम्बन्ध छ। यी दाजुभाइ हुन्, दिदीबहिनी हुन्, तर पनि दाजुभाइ या दिदीबहिनीका अनुहार दुरुस्तै मिलेको हुँदैन, होइन, जुम्ल्याएको पनि उस्तै उस्तै देखिए पनि केही न केही अन्तर हुन्छ नि। त्यस्तै छन्द र बहरमा पनि केही अन्तर छन्। छन्द कठोर छ, छन्द कट्टर छ, बहर उदार छ, बहर लचक छ, यसरी बुझ्नुपर्छ। अब यहाँ के छ भन्दा एउटा छन्दवादीहरू, विशुद्ध छन्दवादीहरू बहरलाई छन्द नै भनिदिन्छन्, होइन, यो छन्दमा लेखेको गजल भन्छन्। गजल छन्दमा होइन, कविता हो छन्दमा लेख्ने, कविता छन्दमा लेख्ने हो, गजल बहरमा लेख्ने हो। त्यसैले छन्द र बहरका बीचको निकटतम सम्बन्ध हुँदाहुँदै पनि यिनीहरूमा मैले भनिसकेँ कट्टरता र उदारता, होइन, कट्टरपन्थी र उदारपन्थी भन्ने हुन्छ नि, ती खालका कुरा छन्। एक थरी के भन्छ, छन्द नमिलेको गजललाई म गजल भन्दिनँ, बहर ए मात्रा गिरावटलाई म मान्दै मान्दिनँ भन्नेहरू छन्। मात्रा गिरावटलाई मान्दै मान्दिनँ भन्नेहरूले त अरबी गजल, फारसीका गजल, उर्दूका गजल र हिन्दीका गजललाई नै मान्न भएन। जहाँबाट गजल आयो नेपालीमा, ती गजलमा मात्रा गिरावट, मात्रा मिलावटको यति सहज प्रयोग हुन्छ, यति सुन्दर प्रयोग हुन्छ, त्यो सुन्दर प्रयोगलाई अस्वीकार गर्नेहरू, कट्टर पिङ्गल छन्दलाई मात्रै मान्नेहरूले गजलको कुरा नगर्दा हुन्छ, कविताको कुरा गर्दा हुन्छ। त्यसैले त्यो छन्दवादीहरू जसले बहरको मात्रा गिरावट र मात्रा मिलावटको कुरा बुझेनन्, बुझ्नै सकेनन्, तिनीहरूले कट्टर छन्दको कुरा गर्दै हिँडेका छन्, तर गुट बनाएका छन्। अब अहिले आएर उनीहरूले अलिअलि बुझेका छन्, बुझे पनि आफू माइनस भइन्छ भनेर, होइन, म पछाडि पर्छु, म त ए यो घनश्यामले ल्याएको चाहिँ मात्रा गिरावट र मात्रा मिलावटका कुराहरू, अर्थात् चाहिँ यो होइन बहरको उदारताका कुराहरूतिर लागेपछि उसको पछि लागेको हुन्छ भन्ने ठानेर उनीहरूले त्यसको विरोध गर्दै हिँडेका छन्। म कुनै गुट र उपगुटको मान्छे होइन, मैले बहरको नेतृत्व गरेको हुँ, त्यसको एउटा अभियन्ता हुँ। त्यसैले मेरो नेतृत्वभित्र धेरै धेरै गजलकारहरू हुनुहुन्छ। अहिले चाहिँ धेरै धेरै गजलकारहरूले मात्रा गिरावटलाई बुझेर अनि गजल लेखिरहनु भएको छ, त्यो खुसीको कुरा छ। र जो कट्टर छन्दमा लेख्नु भएको छ उहाँहरूका गजलमा त्यो कोमलता र त्यो लचकता छैन, त्यो सुन्दरता पनि छैन, जबरजस्ती छन्द मिलाएको छ। त्यसैले ती चाहिँ त्यसैले एक थरीहरू बहर ठिक रहन्छ, बहर त यस्तो यसले त उदारता यसमा त भाव गहन ढङ्गले आएन भनेर केही केहीले भन्छन्। त्यो के हो त भन्दाखेरिमा त्यो छन्दलाई बहरका रूपमा बुझेकाहरूले त्यो भनिरहेका छन्। नयाँ पुस्ताका केही एकदमै भ्रममा छन्, तिनीहरूलाई भ्रम चिरेर सही बाटोमा ल्याउनु छ। मैले अहिले ती कुराहरू पनि गरिरहेको छु।
हुन्छ हुन्छ गुरु, अब हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ। मध्यभाग पश्चात पनि यस्ता महत्वपूर्ण कुराहरू अझ गजलका बारेमा धेरै जोड्नु छ, किनकि तपाईँहरूलाई थाहा छ आज गजलकै बारेमा धेरै कुराकानी भइरहेको छ। आज हामीसँग वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमी र गजल गायक सुशील श्रेष्ठ हामीसँग हुनुहुन्छ। बाँकी कुराकानी कार्यक्रमको मध्यभाग पश्चात। कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ देशैभरका विभिन्न एफएम स्टेशन मार्फत एकैसाथ। म छु कमल सरगम, कार्यक्रम उत्पादन सहयोगी साहस भट्टामीसँग हुनुहुन्छ। आजको विषय विशेषत नेपाली गजलका धरोहर, नेपाली गजलका शिखर व्यक्तित्व, सबैका ढुकढुकी भनेर रुचाउँछौ, गजलका ढुकढुकी हाम्रा जुन भैरवा क्याम्पसका प्रमुख गजलकार डाक्टर घनश्याम परिश्रमी आज हामीसँग हुनुहुन्छ। नेपाली गजलका पहिलो पीएचडी व्यक्तित्व, नेपाली गजलका जुन मैले यो कुरा जोड्न पनि छुटाएको थिएँ, जसले गजलको लागि विश्वमा चिनाउन सफल हुनुहुन्छ, जो आज हामीसँग हुनुहुन्छ डाक्टर घनश्याम परिश्रमी। हामी उहाँसँग कुराकानी गर्दैछौँ भने नेपाली गजल गायन समूह नवलपरासीका अध्यक्ष, त्यसै गरी नेपाली गजल गायन समूहलाई ह्यान्डल गर्दै विगत 10 वर्षदेखि गजल गायन समूह सञ्चालन, त्यसै गरी विगत 16 वर्षदेखि यो गायन क्षेत्रमा अनवरत रूपमा अगाडि बढ़िरहनु भएका गजल गायक सुशील श्रेष्ठ आज हामीसँग हुनुहुन्छ। शुरूआतमा त हामीले धेरै कुराहरू जोडिसकेका छौँ, अब हामी मध्यभाग पश्चात पनि केही महत्त्वपूर्ण कुराहरू राख्नेछौँ। पहिले त यति बेला सुशीलजीलाई यति बेला स्वागत गर्छु। सुशीलजी स्वागत छ तपाईँलाई,
धन्यवाद।
यति बेला मैले तपाईँको एउटा गजल सुन्न रहर लाग्यो, तपाईँले गाएको जुन घनश्याम गुरुको गजल,
यो बहरे मुजारेमा छ, यो मुस्तफ इलुन प्लस फौलुनको यो बहरमा छ। यो दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो। दिलभित्र साँची राख्ने, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो, कहिल्यै नवैलिने फुल, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो। कोही थिए न साथी, कोही थिए न साथी, कोही थिए न साथी, कोही थिए न साथी, एक्लै थिए सफरमा। कोही थिए न साथी, एक्लै थिए सफरमा, आत्मीय भावनाको, आत्मीय भावनाको अभिसार पाए तिम्रो, आत्मीय भावनाको अभिसार पाए तिम्रो, कहिल्यै नवैलिने फुल, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो। गन्तव्यमा म पुग्ने पक्कै छु पर्ख प्यारी, यो आफ्नो प्रियतमालाई भनेको, जो किसकिसै हुन्छन् अलिकति, केही पाइएन, केही लाउनु पाइएन, खान पाइएन, केही गर्न पाइएन, जीवनमा केही हुनै भएन भन्ने कुराको सोचमा हुन्छ नि, त्यसको लागि यो शेर हो। गन्तव्यमा म पुग्ने पक्कै छु पर्ख प्यारी, गन्तव्यमा म पुग्ने पक्कै छु पर्ख प्यारी, गन्तव्यमा म पुग्ने पक्कै छु पर्ख प्यारी, अब छैन कति चिन्ता, अब छैन कति चिन्ता आधार पाए तिम्रो, अब छैन कति चिन्ता आधार पाए तिम्रो। मुस्तफ इलुन फौलुन, मुस्तफ इलुन फौलुन, कहिल्यै नवैलिने फुल, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो।
यो मिठो गजल हामीले सुन्यौँ सुशील श्रेष्ठको आवाजमा, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। आज अझ भन्नुपर्दाखेरि सङ्गीतमय पनि बनेको छ प्रत्यक्ष रूपमा, त्यसै गरी गजलमय बनेको छ। आम श्रोतालाई थाहा छ आजको बसाई श्रोता आफैले मूल्याङ्कन गर्नुभएको छ, उत्कृष्ट बसाईको रूपमा लिनुहुनेछ। र आज अलिकति थोरै कुरा अन्तिम अन्तिम चरणमा छौँ, हामी वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमीसँग जोडिएर कुराकानी गर्छौँ। अब नेपाली गजलको विकास विस्तारका लागि तपाईँहरूको जुन भूमिका छ, नेपाली गजलको लागि एउटा छुट्टै पहिचानको रूपमा तपाईँहरू अडि रहनु भएको छ, अगाडि बढिरहनु भएको छ, अग्रजहरूको एउटा जुन निरन्तरता जारी छ, भोलिको गजलको भविष्य चाहिँ कसरी हेर्नु भएको छ तपाईँहरूले चाहिँ?
अब नेपाली गजलमा जुन किसिमको एउटा उभार आइरहेको छ र त्यो उभारमा जुन प्रकारको बाढी आइरहेको छ, त्यसले सकारात्मक र नकारात्मक दुवै पक्षलाई लिएर आएको छ है। हुन पनि हो, भीडमा असल र खराब दुवै हुने गर्दछ है। भीड देख्दा, बाहिरबाट देख्दा राम्रो पनि लाग्छ, तर त्यहाँ असल र खराब हुने गर्दछन्। नेपाली गजलको अवस्था पनि त्यही हो। तर पनि अब हामीले के बुझ्नु पर्दछ भन्दा, नेपाली गजल सिर्जनामा जुन ढंगले बाढी आइरहेको छ त्यो बाढीभित्र सुन्दर पक्षहरू पनि आइरहेका छन्, राम्रा पक्षहरू आइरहेका छन्। ती राम्रा पक्षहरूले भोलिको नेपाली गजललाई निश्चितै पनि उज्जवल बनाउने छ भन्ने मलाई लागिरहेको छ। र त्यसका अतिरिक्त अब अहिले भर्खर तपाईँले सुनिराख्नु भएको छ हाम्रा सुशील श्रेष्ठ, जसले वास्तविक गजल गायनको संगीतलाई बुझेका छन्, बुझ्दैछन् भनौँ। अब मैले त्यसरी माथि उठाउन पनि चाहन्न, तर अहिलेसम्मको गजल संगीतमा सुशील श्रेष्ठ एक नम्बरमा छन्। नेपाली गजल संगीतमा अहिलेसम्मको नेपाली गजल संगीतमा सुशील श्रेष्ठ एक नम्बरमा छन्, यो म ठोकुवा गरेर भन्न सक्दछु है, किनकि उनले शास्त्रीयतालाई बुझेका छन्, बहरलाई बुझेका छन् र त्यो बहरमाथि न्याय गरेर गाएका छन्। सबभन्दा कुरो त के भन्दा बहरमा लेखिएका गजलको गायन मा सूत्रलाई अवलम्बन गरिएन भने अन्याय हुन्छ। त्यसैले अब भोलिको दिनमा नेपाली गजल गायनले पनि एउटा फर्को मार्नेछ यो निश्चितै छ भन्ने मलाई लाग्दछ है। यस त्यसैले म नेपाली गजलको भविष्य सुन्दर देख्दैछु।
अन्तिममा आम श्रोता सुनेर बस्नु भएको छ, केही माध्यम सम्पर्क गर्ने र अन्तिममा केही छुटेको छ भने पनि थोरै जान्ने।
अब श्रोताहरू जसले यो कार्यक्रम सुनिरहनु भएको छ गजल सुधा, यो कार्यक्रम सुन्ने श्रोताहरू भनेका निश्चितै पनि गजलका प्रिय श्रोताहरू हुनुहुन्छ होइन, निश्चितै पनि साहित्यकार र अझ भनौँ भने गजलका विशुद्ध गजलका प्रिय श्रोताहरू हुनुहुन्छ। अब गजल तपाईँहरूले अनेकौं सुन्नुभएको छ, धेरै धेरै यस्ता स्थानीय रेडियोहरूले एफएमहरूले पनि अथवा टिभीहरूले पनि गजल प्रसारण गरिरहेका छन्। त यसरी प्रसारण गरिएका गजलहरूमा कुन गजल हो र कुन गजल होइन छुट्याउने त्यस जिम्मेवारी तपाईँहरूको हुनुपर्दछ, किनकि श्रोता पाठकहरू पहिला त्यसका मूल्याङ्कनकर्ता हुन्छन्। त्यसैले पनि गजलको न्याय भएको छ कि छैन, गजल वाचनको गजल गायनको न्याय भएको छ कि छैन, गजल लेखनमा पनि सूत्रमाथि न्याय भएको छ कि छैन, लयमाथि न्याय भएको छ कि छैन, त्यो कुराहरूलाई तपाईँले छुट्याउन सक्नुपर्दछ। र गजल लेख्दै हुनुहुन्छ भने पनि सिद्धान्तलाई बुझ्नुहोस्, लेख्नुहोस्, लेख्दै गर्दा सिद्धान्त पनि बुझ्दै जानुहोस् र लेख्नुहुन्न भने पनि सिद्धान्त बुझ्नुहोस् र सुन्नुहोस्, त्यसबाट आनन्द लिनुहोस् र गजलको गहिरो नदीमा गजलको गहिरो तलाउमा डुब्नुहोस्, किनकि गजल सतहमा बग्ने होइन, गजल गहिरो हुन्छ र त्यहाँ डुब्ने हो। त्यसैले पनि गजलको शब्द गजलका शब्दहरू आफैमा गम्भीर भाव बोकेका हुन्छन्, त्यसैले संगीत पक्ष भन्दा पनि शब्दहरू महत्वपूर्ण मानिन्छन् गजलमा। गीतमा के हुन्छ भन्दा संगीतलाई प्रमुखता दिइन्छ, यद्यपि गजलमा पनि संगीत चाहिन्छ तर पनि संगीतलाई भन्दा बढी महत्व गजलमा शब्दहरूलाई दिइन्छ र गायकले ती शब्दहरूलाई महत्वपूर्ण शब्दहरूलाई पटक पटक दोहोऱ्याएर होइन प्रभावकारी ढंगले त्यसलाई उच्चारण गरिरहेको पनि पाउँछौ हामीले। त्यसैले गजलका ती शब्दहरू बुझेर त्यसको भावलाई गम्भीर रूपमा बुझेर अनि चाहिँ त्यसबाट आनन्द लिनुहोस् र अनि नराम्रा अर्थात् गजल बन्न नसकेका गजलहरू यदि प्रसारण भएका छन् भने त्यो सञ्चालकहरूलाई तपाईँहरूले भनिदिनुहोस् सिधै कि त गजल भएन नि, यस्ता गजल प्रसारण नगर्नुहोस् भनेर भनिदिनुहोस्, गजलका रूपमा गजल आउनु पर्दछ, म त्यो अनुरोध गर्न चाहन्छु।
अझ एउटा सहजको कुरा अन्तिममा, अब एक मिनट मात्र बाँकी छ, थोरै कुरा गर्नुहुन्छ तपाईँको थ्रुबाट अहिले पछिल्लो पटक गजल सिक्नको लागि एकदम सहज पुस्तक आएको छ भनेको छ, थोरै यो अब कहाँ पाउँछ यसो जानकारी।
यो गजल सौन्दर्य मीमांसा मेरो चाहिँ एउटा गजलको सिद्धान्तको किताब हो, यो खास गरिकन संगम पब्लिकेशनले संगम बुक्स पब्लिसर्सले प्रकाशित गरेको काठमाडौँकै हो है। अब संगम बुक्स पब्लिसरसित सम्पर्क गर्न पनि सक्नुहुन्छ, त्यसका अतिरिक्त यो पाठ्य सामग्री पसल जामे मस्जिद रत्न पार्कमा पनि त्यहाँ बिक्रीमा राखिएको छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ र नभए मसँग सिधै सम्पर्क गरेमा मैले पनि कहाँ कहाँबाट प्राप्त हुन सक्दछ त्यो जानकारी दिन सक्छु।
हुन्छ, यो महत्वपूर्ण साथ र समयको लागि हजुरलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली गजलका विशिष्ट व्यक्तित्व डाक्टर घनश्याम परिश्रमी, उहाँसँग हामी छुटिएका छौँ। अलिकति थोरै सुशील श्रेष्ठसँग अन्तिममा कुरा जोड्छौँ, अब के छ भन्न बाँकी श्रोताहरूलाई केही भनिदिनुहोस्।
गजललाई माया गर्नुहोस्, प्रेम गर्नुहोस्, गजलको विकासमा साथ दिनुहोस्, कुनै पनि जिज्ञासाहरू छन् भने सिधै डाक्टर घनश्याम नेपाली प्रशासनलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। उहाँको फोन नम्बर हो 98-570-22-09। र यदि गायन सम्बन्धी कुनै पनि कुरा सोध्न मन लागेको छ भने गजल गायन सम्बन्धी मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। मेरो फोन नम्बर म भनिदिन्छु अहिले 98-470-81-162। र हामीलाई फेसबुकमा पनि तपाईँले भेटाउन सक्नुहुन्छ, सुशील कुमार श्रेष्ठ भनेर सर्च गर्नुभयो भने निश्चय पनि त्यहाँ पलेटी लेखेको फोटो आउँछ, त्यहाँ क्लिक गर्न सक्नुहुन्छ र म तपाईँसँग जोडिने छु र डाक्टर साहबसँग पनि तपाईँ जोड्न सक्नुहुन्छ।
हुन्छ हुन्छ, यो तपाईँहरूको यो महत्त्वपूर्ण साथका लागि धन्यवाद दिन्छौँ। र आजको लागि कार्यक्रम गजल सुधाको समय पनि लगभग सकिएको छ, विशेषतः नेपाली गजलको बारेमा धेरै कुराकानी गर्ने रहर हुँदाहुँदै पनि समयले साथ दिएन, धेरै कुराहरू जोड्न बाँकी नै छ। तर अर्को हप्ता नभए पनि कुनै समय यसरी मिल्यो भने यसरी नै एउटा पृथक बसाइ बनाउने फेरि आशा पनि म तपाईँहरूलाई र अझ भरोसा पनि तपाईँहरूले गर्नुहुन्छ कार्यक्रम गजल सुधालाई। र त्यही भएर पनि अर्को हप्ता अर्को नवीन श्रृङ्खलामा यसरी भेट्ने बाचाका साथ कमल सरगम आजको लागि कार्यक्रम गजल सुधाको विषयबाट म छुटिन्छु। हवस् त, शुभरात्री।